الحمد لله الحمد لله الذي هدانا للإسلام وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد، وبالسند المتصل منا إلى الإمام الهمام الحافظ الحجة أمير المؤمنين في الحديث أبي عبد الله محمد بن إسماعيل البخاري الجعفي رحمه الله تعالى: اللهم انفعنا بعلومه وعلومهم آمين. أنه قال: قال رسول الله صلى الله عليه وسلم: قال موسى بني إسرائيل قال نعم، أتيتك لتعلمني مما علمت رشدا، قال إنك لن تستطيع معي صبرا، يا موسى إني على علم من علم الله علمني لا تعلمه أنت، لا تعلمه أنت وأنت على علم من علم الله، علمك الله لا أعلمه. فقال موسى: ستجدني إن شاء الله صابرا ولا أعصي لك أمرا. فقال له الخضر: فإن اتبعتني فلا تسألني عن شيء حتى أحدث لك منه ذكرا. فانطلقا يمشيان على ساحل البحر، فمرت سفينة فكلموهم أن يحملوهم، فعرفوا الخضر فعملوه بغير نول، فلما ركبا في السفينة لم يفج إلا والخضر قد طلع لوحا من ألواح السفينة بالقدوم. فقال له موسى: قوم قد حملونا بغير نول، حمست إلى سفينتهم فخرقتها لتغرق أهلها لقد جئت شيئا إمرا. قال: ألم أقل إنك لن تستطيع معي صبرا؟ قال: لا تؤاخذني بما نسيت ولا ترهقني من أمري عسرا. قال: وقال رسول الله صلى الله عليه وسلم: فكانت الأولى من موسى نسيانا. یہ لمبی حدیث گزشتہ مجلس میں شروع کی تھی، اس کا ایک ٹکڑا آپ کو گزشتہ مجلس میں سنایا گیا تھا، بات یہاں تک پہنچی تھی کہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کئی دنوں کا سفر کر کے جب پہنچے ہیں تو حضرت خضر علیہ السلام کی ملاقات ہوئی، وہاں تک ہم پہنچے تھے. یہاں ایک مختصر بات رکھ کر کے پہلے عرض کروں کہ حضرت خضر علیہ السلام کون ہیں، ان کی پہلے تھوڑی سی پہچان کرا دیتا ہوں. خضر یہ ان کا اصلی نام نہیں ہے، ان کا اصلی نام روایتوں میں بلیہ ابن ملکان بتلایا گیا ہے. بلیہ ان کا نام تھا، ملکان ان کے ابا جان کا نام تھا. خضر اس لیے کہتے ہیں کہ ایک دن ایک درخت کے نیچے بیٹھے ہوئے تھے، جگہ پوری سوکھی ہوئی تھی، کوئی ہریالی نہیں تھی، ان کے بیٹھنے کی برکت سے اللہ تعالیٰ نے وہ پوری جگہ کو ہری بھری تر و تازہ بنا دی. اللہ کے بعد نیک بندوں میں اللہ نے ایسی برکتیں رکھی ہوتی ہے کہ ان کے قدم کہیں پر پڑ جائے تو سوکھی زمین بھی آباد ہو جاتی ہے، مردہ دل تازہ ہو جاتے ہیں، انسانوں کی زندگیاں بدل جاتی ہیں. تو حضرت خضر اس درخت کے نیچے بیٹھے، زمین بالکل سوکھی بنجر زمین بھی، اور آپ کے قدم کی برکت سے اللہ تعالیٰ نے وہ پوری زمین کو ہرا بھرا بنا دیا. اس لیے ان کا لقب خضر مشہور ہو گیا. خضر عربی زبان کا لفظ ہے جس کا معنی ہم انگریزی میں کریں گے گرینری، اور اردو میں کریں گے ہرا بھرا، تر و تازہ. کیونکہ آپ کی وجہ سے وہ زمین گرین گرین ہو گئی، ہری بھری ہو گئی، اس لیے لوگوں نے آپ کا نام ہی خضر مشہور کر دیا. یہ کون ہے؟ نبی ہے، ولی ہے، فرشتے ہیں، کیا چیزیں حضرت خضر علیہ السلام؟ خضر علیہ السلام و سلام کو بعض محققین عالموں نے انسان بتلایا ہے، یہ انسان ہے. اور انسان ہونے کے بعد بعض ان کو اللہ کا نبی مانتے ہیں اور بعض ان کو اللہ کا ولی مانتے ہیں. لیکن میرے استاد محترم حضرت شیخ الحدیث مفتی شریف صاحب پالنپوری دامت برکات ہم العالیہ کی رائے یہ ہے کہ آپ انسان نہیں ہیں بلکہ رجال الغیب ہے. یہ بھی ایک سمجھنے کی چیز ہے، رجال الغیب. رجال عربی میں مردوں کو کہتے ہیں، اور غیب کہتے ہیں ایسے جو انسان کی نظر سے غائب رہتے ہیں. اب یہ رجال الغیب کیا چیز ہوتی ہے؟ ایک نئی مخلوق بھی سمجھ لو. آج تک آپ لوگوں نے نام سنا ہے فرشتوں کا. فرشتوں کو اللہ تعالیٰ نے نور سے پیدا فرمایا. جو فرشتے آسمانوں پر رہتے ہیں ان فرشتوں کو تو اللہ تعالیٰ نے نور سے پیدا فرمایا ہے، اور وہی فرشتے آسمان سے دنیا میں آتے ہیں، جاتے واپس چلے جاتے ہیں. ان کی رہنے کی جگہ آسمان ہے، لیکن دنیا میں اللہ ان کو جو کام سونپتے ہیں وہ کام کرنے کے لیے وہ آتے جاتے رہتے ہیں. فرشتوں کی ایک دوسری قسم ہے جو زمینی فرشتے کہلاتے ہیں، اور یہ جو زمینی فرشتے ہیں انہی کا نام ہے رجال الغیب. اور آگ، پانی، ہوا، مٹی، اس میں سے جو بھاپ نکلتی ہے، بھاپ نہیں ورار جس کو کہتے ہیں، تین کہتے ہیں، اس میں سے اللہ تعالیٰ نے اس مخلوق کو بنایا ہے. یہ خدا کی عجیب و غریب مخلوق ہے. یہ زمین کے فرشتے کہلاتے ہیں، اور زیادہ تر یہ زمین ہی پر رہتے ہیں، زمین ہی پر چلتے پھرتے ہیں. اور کبھی نظر آ جاتے ہیں، ورنہ عام طور پر یہ لوگوں کو نظر نہیں آتے ہیں. ان کو رجال الغیب کہتے ہیں، اور یہ اللہ کی ایک نئی قسم کی مخلوق ہے. انسان تو ماشاء اللہ ہم ہیں، جنات کو بھی ہم جانتے ہیں، آسمانی فرشتوں کو بھی جانتے ہیں. یہ ایک نئی مخلوق سمجھ لو، یہ رجال الغیب کہلاتے ہیں، قیدی انسان. ان کو زمینی فرشتے بھی کہتے ہیں، और आम तौर पर ये डिस्टिंग कभी कभार दिख जाते हैं और कहते हैं कि हजरत हज़ीर अलैहिस्सलाम रिजालुल गैब में थे, गैबी इंसानों में थे। ये जिंदा है या इंतकाल कर गए, एक बड़ा मसला है। जब ये हदीस मुकम्मल होगी तब इंशाल्लाह में ये जिंदा है क्या है वो हकीकत पर कुछ आपसे इंशाल्लाह बात करूंगा। तो हजरत खज़ीर अलैहिस्सलाम से आपकी मुलाकात हो गई हजरत मूसा अलैहिस्सलाम की। तो मूसा अलैहिस्सलाम ने दरख्वास्त की, हजरत मुझे आपके साथ रहने दो ताकि मैं आपसे कुछ सीखूं। और बुजुर्गों, सीखने का यही असल तरीका है, किसी अल्लाह वाले के साथ आदमी रहे और रह करके उनसे कुछ सीख ले अमली जिंदगी से। इसलिए हम हमारे यहाँ पढ़ने वाले बच्चों को कहते हैं, जब वो आलिम बनते हैं आखिरी साल में होते हैं, कि बच्चों कुतुब तो तुमने पढ़ ली, यानी किताबें पढ़ ली, अब किसी कुतुब को पढ़ो, कुतुब वली अफजाल को पढ़ो और उनकी खिदमत में रह करके अब सही इल्म अमल वाला हासिल करो। तो यही चीज है कि इंसान जब किसी अल्लाह वाले के साथ रहता है सफर में हजर में, और वो कैसे जिंदगी गुजारते हैं वो देखता है और उसके मुताबिक अपनी जिंदगी बनाता है, वो अमल वाला इल्म असली इल्म हुआ करता है। जैसे हमारे बड़ों में कुतुब आलम हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह है, बहुत बड़े इंसान है, बहुत बड़े इंसान। हजरत मौलाना मोहम्मद इलियास साहब रहमतुल्लाह अलैह के उस्ताद के उस्ताद होते हैं, इतने बड़े इंसान है। 22 साल तक तो कभी तकदीरे उला नहीं छूटी, 22 साल तकदीरे उला नहीं छूटी कभी। तो एक मरतबा एक आदमी हजरत की खानकाह में आए, 6 महीने हो गए। हजरत एक दिन पूछवाए, भाई आप आए हमारी खानकाह में रहते हैं, क्या मकसद है आपका? हजरत, ने आपके बैठ होने की नीयत से आया था, लेकिन मैंने सोचा कि कोई करामत आपकी देखूं फिर बैठो। ये बड़े कमजोर मुरीद है जो करामत के चक्कर में रहते हैं कि हमारे हजरत की कोई करामत हमको देखने को मिले। 6 महीने से मैं आपके पास रहता हूँ कि कोई करामत देखूं फिर आपसे बैठ हूँ, लेकिन कोई करामत दिखी नहीं इसलिए अब तक बैठ नहीं हुआ। तो हजरत ने फरमाया, हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह ने, कि भाई तुम 6 महीने से हमारे साथ रहते हो, तुमने हमारी रात देखी, दिन देखा, हमको सबक पढ़ाते भी देखा, मजलिस में भी देखा, तन्हाई में भी देखा, इस सवाल का जवाब दो, 6 महीने के अंदर कोई काम सुन्नत के खिलाफ हमसे देखा? कितना बड़ा सवाल है कि 6 महीने के अंदर प्राइवेट जिंदगी भी देखी, पब्लिक जिंदगी भी देखी, रात की जिंदगी भी देखी, दिन की जिंदगी भी देखी, का कोई काम खिलाफ सुन्नत देखा? वो सोचने बैठ गया। सोचकर उस आदमी ने जवाब दिया, अगर 6 महीने में कोई काम मैंने आपकी सुन्नत के खिलाफ नहीं देखा। तो उस पर हजरत ने इरशाद फरमाया, सुन्नत पर अमल से बढ़कर और कौन सी करामत ढूंढते हैं? सबसे बड़ी करामत तो यही है कि आदमी सुन्नत पर अमल करे। तो हजरत मूसा अलैहिस्सलाम ने दरख्वास्त की, तो हजरत खज़ीर कहने लगे, जो मूसा बहुत मुश्किल मसला है, इसलिए कि तुम्हारे पास एक इल्म है जो मैं नहीं जानता, मेरे पास एक इल्म है तुम नहीं जानते हो, तुम्हारे इल्म की लाइन अलग है, मेरे इल्म की लाइन अलग है, इसीलिए बहुत मुश्किल है तुम्हारा मेरे साथ रहना। अब समझ लो, बहुत बारीकी बात है ये, बुखारी से भी समझ नहीं है। तो समझ लो कि दोनों के इल्म में फर्क किया था, हजरत मूसा अलैहिस्सलाम का इल्म किया اور حضرت خضر علیہ السلام کا علم کیا. اس دنیا میں جتنے بھی انسان اور جنات ہیں ان کی دو طرح کی ضرورت ہے, ایک دینی آخرت کی ضرورت اور ایک دنیا کی ضرورت, ایک روحانی نظام اور ایک دنیا کا ظاہری نظام. جو چیز ہم کو اللہ کو راضی کرنے کی شریعت کے قانون, آخرت کی فکر, قبر کی فکر, اللہ کو راضی کرنے والے کام, اس کو شریعت کہتے ہیں, اس کو دین کہتے ہیں. اس کے لیے اللہ نے دنیا میں ہزاروں نبیوں کو بھیجا اور کتابوں کو اللہ نے اتارا, یہ شریعت کہلاتی ہے. شریعت پہ عمل کرو, شریعت کے قانون پہ عمل کرو. تو حضرت موسیٰ علیہ السلام کا جو علم تھا وہ شریعت والا علم تھا. اور ایک دوسری چیز ہوا کرتی ہے کہ اس دنیا میں انسان کی جو ضروریات کی چیزیں ہیں, کھانا پینا, شادی بیاہ, غم خوشی, موت, بچے, جس کو ہم اس دنیا کی نیچرل لائف کہتے ہیں, گجراتی میں اس کو پراکرتک زندگی کہا جاتا ہے, اس کو تکلیمیات کہتے ہیں اردو کے اندر. تو حضرت خضر علیہ السلام کا علم تکلیمی علم تھا کہ اس دنیا میں جو کچھ نظام چلتا ہے اس نظام کے متعلق علم تھا. اب اس میں ہوتا کیا ہے کہ بہت سی مرتبہ کچھ کام اس دنیا میں ہم کو ایسے ہوتے ہوئے نظر آتے ہیں کہ جو شریعت کی نظر کے اندر حرام ہو لیکن وہ اللہ تعالیٰ کے تکوینی نظام کے اعتبار سے بالکل صحیح ہو. ابھی آ رہا ہے قصہ کہ حضرت خضر علیہ السلام ایک بچے کا مرڈر کر رہے ہیں. اب بے قصور بچے کا مرڈر کرنا, قتل کرنا کتنا بڑا برا کام, حرام کام, گناہ کا کام, لیکن خضر علیہ السلام کر رہے ہیں, اللہ کے نبی ہو کے کر رہے ہیں, زمینی فرشتے ہو کر رہے ہیں یہ کام. کیوں؟ اللہ تعالیٰ کے یہاں جو تقدیر ہے, تقدیری نظام ہے, اس نظام کے مطابق اس بچے کو قتل کر دینا بالکل صحیح تھا, اس کو زندہ باقی رکھنا غلط تھا, اس لیے خضر علیہ السلام مرڈر کر رہے ہیں. اب جو شریعت والے لوگ ہوتے وہ کہیں گے آپ حرام کام کر رہے ہو, ان کی ذمہ داری ہے, وہ بدلہ دے گا. لیکن خضر علیہ السلام کہہ رہے نہیں, مجھے تو کرنا ہے. اور یہ چیز آج دنیا کے اندر کوئی ایسی بات نہیں کر سکتا ہے, کیونکہ خضر علیہ السلام اللہ کی طرف سے تقلیمی کام کر رہے ہیں, یہ ہم کو قرآن نے بتلایا, حدیث نے بتلایا. اور اب اس زمانے کے اندر کوئی تقلیمی امور کا ذمہ دار ہو, مجذوب قسم کا آدمی ہو, تو وہ واقعتاً تقلیمی کاموں کا ذمہ دار ہے. اس کے ثبوت پر نہ قرآن ہے نہ حدیث ہے, اسی لیے ہم تو یہ کہیں گے بھائی سیدھے سیدھے شریعت پر عمل کرو. تو حضرت موسیٰ علیہ السلام نے کہا مجھے رکھ لو اپنے ساتھ. حضرت نے کہا نہیں, تم نہیں لے سکتے میرے پاس. تو حضرت موسیٰ علیہ السلام نے کیا کہا, حضرت میں انشاءاللہ صبر کروں گا, جو تکلیف آئے گی برداشت کروں گا, آپ جو حکم دیں گے میں مانوں گا اور ذرہ برابر بھی اس کے خلاف نہیں کروں گا. علم میں صبر ضروری ہے, کچھ سیکھنے کے لیے صبر ضروری ہے, اور جو استاد کہے اس کی بات ماننی ضروری ہے. تو جیسے آدمی کو کچھ حاصل ہوتا ہے ایسے نہیں حاصل ہوتا. اب دیکھو موسیٰ علیہ السلام کو ہم کلیم اللہ کہتے ہیں, یعنی اللہ کے کلیم, بہت بولنے والے. پورے قرآن کے 28 سپارے میں اللہ نے ان کی بات نقل کی ہے. کتنا بولے ہوں گے, اندازہ لگاؤ موسیٰ علیہ السلام. لیکن جب دین سیکھنے کے لیے گئے, علم سیکھنے کے لیے گئے, تو استاد نے شرط لگائی کہ اگر میرے ساتھ رہنا ہو تو چپ رہنا پڑے گا, میں کوئی بھی کام کروں مجھے سوال مت کرنا, میں بتانے کا ہوگا تب بتاؤں گا، لیکن تم مجھے سامنے سے سوال نہیں کر سکتے. یعنی شرط لگائی تو کیسی لگائی؟ مزاج اور طبیعت کے خلاف شرط لگائی. مزاج ہے بولنے کا، اور استاد نے پیر صاحب نے شرط لگا دی بولنا نہیں ہمارے یہاں، چپچاپ بیٹھے رہو، یہ شرط ہے ہماری. اگر مولانا راجو صاحب ہرگئی رحمۃ اللہ علیہ سے ایک مرتبہ ہرگئی گیا تھا، حضرت یہاں تشریف لاتے تھے بمبئی میں ملاقات ہو جاتی تھی، ایک مرتبہ ہرگئی حاضر ہی ہوئی. عصر کی نماز کے بعد مجلس ہو رہی تھی باہر گراؤنڈ میں، کھلی جگہ میں درخت کے لیجیے، تو حضرت کی پلنگ کے اوپر اس پلیٹ میں چھوٹے چھوٹے کنکر رکھے ہوئے تھے. تو میں نے کسی کو پوچھا کہ یہ کنکر پلیٹ میں حضرت نے کیوں رکھا ہے؟ تو کہا اس کا نام ہے دوا لغوا، کہ لغوا کی دوا. کہا اس کا کیا میننگ؟ کہا مجلس میں جو بھی بات کرے گا حضرت اس کو کھڑا کر کے کہیں گے لو ایک پتھر پانچ منٹ کی اس کو بیٹھ کر دو. دوسری مرتبہ بات کرتا پکڑا جائے گا تو پتھر دیں گے اس کو دس منٹ کی اس کو بیٹھ کر دو. اس کا نام رکھا ہے دوا لغوا. اللہ والوں کے یہاں علاج کے الگ الگ طریقے ہوا کرتے ہیں، باقاعدہ پتھر کے پورے پلیٹ کے اندر بھرے ہوئے. تو حضرت موسیٰ علیہ السلام کے لیے شرط آئی ہوگی، ایسی بھاری شرط آئی. خضر نے کہا موسیٰ بولنے کا نہیں، چپ چاپ. کہا ٹھیک ہے، شرط منظور، دین سیکھنے نکلے ہیں، شرط منظور. لیکن شرط منظور کرتے ہوئے موسیٰ علیہ السلام نے تو کیا کہا؟ ستجدنی ان شاء اللہ صابرا، اللہ چاہیں گے تو میں صبر سے رہوں گا. اللہ چاہیں گے تو اپنے ارادے پر بھروسہ نہیں، اپنی ذات پر بھروسہ نہیں، اللہ کی مدد پر بھروسہ کہ اللہ مدد کریں گے تو میں صبر سے رہوں گا. بہت سی مرتبہ آدمی جو ہے نا بہت کانفیڈنس میں بعض چیزوں کے دعوے کرتا ہے، بہت یقین سے کہ یہ کام تو میں کر ہی سکتا ہوں، کر ہی ڈالتا ہوں. بھائی یہ تیرا کانفیڈنس کوئی حیثیت نہیں رکھتا جب تک اللہ کی مدد کامل حال نہ کر. نبی تعلیم دے رہے ہیں ان شاء اللہ صابرا، اللہ چاہیں گے تو میں صبر کر کے رہ سکوں گا، اور اللہ نہیں چاہیں گے تو میرا معاملہ مشکل ہو جائے گا. خدا کی مدد کے حوالے کر لیا. دوسری بڑی بات کیا تھی؟ کہ شریعت کے قانون کے خلاف میں کوئی بات دیکھوں تو میں نبی ہوں، میں چپ نہیں رہ سکوں گا، اس لیے کہا جو نبی ان شاء اللہ میں صبر کروں گا. کہا ٹھیک ہے، شرط مان لی. حضرت خضر نے ایڈمیشن دے دیا، درو ہمارے مدرسے میں. لیکن ہمارے یہاں تو پریکٹیکل لائف میں ہم سکھائیں گے، چلو اب ہمارے ساتھ. یہاں کوئی کلاس نہیں کہ ایک جگہ بیٹھ کے پڑھنا، ہمارے ساتھ رہو، جہاں ہم جائیں وہاں چلو، اور ہم جو کریں وہ دیکھو اور سیکھو. ہماری پریکٹیکل لائف سے تم کو سیکھنا ہے، عملی زندگی سے سیکھنا ہے، چلے دونوں ساتھ میں. تو یہاں حدیث میں اور قرآن کی آیت میں دونوں جگہ یہ فرمایا کہ موسیٰ اور خضر دونوں چلنے لگے، سفر چالو ہوا دونوں کا. اگر آپ کو گزشتہ مجلس یاد ہو تو آپ سوال کریں گے وہ تیسرے آدمی کہاں گئے جو حضرت موسیٰ علیہ السلام کے ساتھ اس طرح سے آئے تھے؟ کیا نام تھا ان کا؟ حضرت عیسیٰ ابن نون، جو آپ کے ساتھ خدمت میں آئے تھے. کہ وہ تیسرے کہاں چلے گئے؟ یہ دو ہی جب سفر میں روانہ ہوئے تو نہ قرآن میں ہے نہ حدیث میں ہے کہ تیسرے کہاں چلے گئے. حضرت محدثین نے اس کی ایک توجیہ دی ہے کہ حضرت موسیٰ علیہ السلام نے اپنے ساتھی حضرت عیسیٰ کو وہیں سمندر کی جگہ پر بٹھا دیا کہ یہاں بیٹھو، میں اپنے استاد کے ساتھ اب سفر میں جا رہا ہوں، علم سیکھ کے جب ریٹرن آؤں گا، واپس آؤں گا، تب تم کو پھر وطن ساتھ لے کے جاؤں گا، ابھی تو میں اکیلا ہی جا رہا ہوں. اور بعض حضرات نے یہ توجہ کی ہے کہ حضرت خضر کی جب ملاقات ہو گئی تو موسیٰ علیہ السلام نے عیسیٰ ابن نون کو کہا تم وطن چلے جاؤ، منزل پر میں آ چکا ہوں، علم سیکھنے میں پتا نہیں کتنا ٹائم لگے، جب سیکھ لوں گا میں خود آ جاؤں گا، اب تم واپس چلے جاؤ. یہ کہہ کے روانہ کر دیا. या ये भी हो सकता है कि अब जब दो बड़े आदमी हैं हजरत मूसा और हजरत हजूर, तो बड़े आदमी का अल्लाह ने कुरान में भी जिक्र किया और हुजूर ने हदीस में भी जिक्र किया, और तीसरे आदमी जो खादिम की तरह थे उनका तस्करा नहीं हुआ। जैसे कोई बड़े बुजुर्ग के साथ खादिम होता है तो बेचारे खादिम का आम तौर पर कोई तस्करा नहीं करता है, बड़े बुजुर्ग ही का नाम लिया जाता है इस तरीके से। बहरहाल दोनों चलने लगे समंदर के किनारे किनारे, अब इनको दरिया पार करना था। तो हजरत खजूर अलैहि सलाम तो जमीनी फरिश्ते थे, पानी पर चल करके भी जा सकते थे, लेकिन साथियों की रियायत के अंदर उन्होंने कश्ती किराए कर ली। कितना ख्याल साथियों का, खुद तो जमीनी फरिश्ते पानी पर चल के पार कर सकते थे और हजरत मूसा को अपना चमत्कार मौजूदा दिखा सकते थे। मूसा देखो मैं पानी पे चल के जा रहा हूँ, तुम जैसे आना हो आओ, नहीं, साथियों की रियायत थी। और एक चीज हमें सीखनी है, साथियों की रियायत करनी पड़ती है, अपने जज्बात की कुर्बानी देकर भी करनी पड़ती है। तो एक कश्ती वहाँ थी, उन कश्ती वालों से बात की कि भाई हमको दरिया पार करना है। तो कहा ठीक है, कितने पैसे लोगे? तो वो कश्ती वालों ने हजरत खजूर को पहचान लिया। मूसा अलैहि सलाम तो परदेश से आए थे, लेकिन हजरत खजूर को पहचान लिया। ओहो, ये तो अल्लाह के नबी खजूर। का हजरत कश्ती में बैठ जाइए, हम आपसे कोई पैसा नहीं लेंगे। श्री ने इस हदीस से मालूम होता है कि बहुत पुराने जमाने से दुनिया में ये रिवाज है कि लोग अल्लाह वालों की इस तरह खुली में खिदमत करते हैं, और वो खुश नसीब लोग हैं जिनको किसी अल्लाह के नेक बंदे की इल्म वालों की खिदमत करने का मौका मिल जाए। इकबाल ने भी कहा था, तमन्ना दर्द दिल की है तो कर खिदमत फकीरों की, नहीं मिलता ये गौहर बादशाहों के खजीनों में। किसी अल्लाह के नेक बंदे की खिदमत कर लो। अल्लाह वाले फरमाते हैं, जिसने किसी अल्लाह के नेक बंदे की खिदमत की, अल्लाह उसकी औलाद और नस्लों के अंदर उलमा और हुफाज पैदा करेंगे और उसकी आखिरत बना देंगे। और जिसने अपने माँ बाप की खिदमत की, अल्लाह ताला उसको रोजी रोटी में बरकत देंगे, दुनिया में इज्जत अता फरमाएंगे। तो उन्होंने पैसे लेने से मना कर दिया कि हजरत हम आपसे पैसे नहीं लेंगे, आप बैठ जाइए। चुनांचे तीनों हजरात बैठ गए, हजरत मूसा, हजरत खजूर और हजरत यूसा इब्ने नून, तीनों चले कश्ती में बैठ करके। अब यहाँ एक चीज और सीखने की है, हजरत मूसा अलैहि सलाम के साथ उनके खादिम साथ में आए थे हजरत यूसा इब्ने नून, लेकिन ये मूसा अलैहि सलाम की तवाज़ु देखो कि जब किसी आलिम के पास इल्म सीखने गए तो वहाँ उनको शर्म नहीं आ रही कि मेरा खादिम है उनके सामने, मैं जैसे दूसरे से इल्म सीखो। आज एक उस्ताद हो बड़े और उस्ताद के बहुत सारे स्टूडेंट हो, शागिर्द हो, तो किसी दूसरे उस्ताद से इल्म सीखने में उनको शर्म आती है कि मेरे शागिर्द क्या कहेंगे कि हमारे उस्ताद उनके पास क्या है। नहीं, हजरत मूसा अलैहि सलाम ने अपने आप को फना किया। तीनों कश्ती में बैठे, फ्री में कश्ती में बैठे ही थे कि थोड़ी देर के अंदर ये हुआ कि हजरत खजूर अलैहि सलाम ने एक कुल्हाड़ा लिया, खजूर कुल्हाड़े को कहते थे, और कुल्हाड़ा लेकर के वो कश्ती के अंदर से पाटिया तोड़ दिया हजरत खजूर ने। अजीब काम किया, अब दरिया में कश्ती चल रही है, पाटिया तोड़ गए तो पहला खतरा ये है कि पानी अंदर आएगा, और आएगा तो हम सब डूब मरेंगे। और दूसरी बड़ी बुरी बात ये हुई जाहिर में कि ये बिचारों ने मुफ्त में अपनी कश्ती में बिठाया और तुम उनके साथ बुरा सुलूक ये कर रहे हो कि उनकी कश्ती का पाटिया तोड़ रहे हो। ये दो काम गलत हो गए जाहिर में। پانچ روایتوں میں آتا ہے کہ پاٹیاں توڑنے کے بعد حضرت خضر علیہ السلام نے وہاں شیشہ لگا دیا, کاچ لگا دیا, اتنا پیارا کاچ لگایا کہ وہاں ایسا لگے کہ پاٹیاں ہل نہیں ڈائیں گے, پانی نظر آئے, اور پانی اندر داخل بھی نہ ہوئے. اور اب سے ایسی بوٹ دنیا میں آ چکی ہے, ایجاد ہو گئی کہ نیچے پورا گلاس ہوتا ہے, آپ بوٹ میں بیٹھے تو نیچے کی سب چیزیں آپ کو نظر آئے گی. سب مریض نہیں, بوٹ کی بات کر رہا ہوں, ایسی بوٹیں ایجاد ہو چکی دنیا میں, ہم نے دیکھی ہے. تو حضرت خضر علیہ السلام نے معجزے کے ذریعے وہاں کانچ لگا دیا, اتنا پیارا کانچ لگایا کہ پتہ ہی نہیں چلے کہ یہاں کانچ ہے, سیدھا پانی نظر آتا ہے. اور بعض روایت میں ہے کہ کانچ وغیرہ کچھ نہیں لگایا, پٹیاں ٹوٹا ہوا تھا, لیکن حضرت خضر علیہ السلام کی کرامت تھی کہ دریا کا پانی اندر داخل نہیں ہو سکا, کھلم کھلی کرامت سامنے آئی. اب حضرت موسیٰ علیہ السلام سے رہا نہیں گیا اور فوراً حضرت خضر کو کہنے لگے, خضر یہ بیچارے کشتی چلانے والوں نے ہم کو مفت میں بٹھایا اور تم نے ان کی کشتی کا پٹیا پھاڑ دیا تاکہ ہم سب ڈوب جائے, یہ تو تم نے بہت غلط کام کیا ہے. حضرت موسیٰ علیہ السلام بولے, تو جیسے ہی بولے حضرت خضر نے پکڑا موسیٰ, قال ألم أقل لك إنك لن تستطيع معي صبرا. موسى میں نے نہیں کہا تھا تم میرے ساتھ برداشت نہیں کر سکو گے, سہل نہیں کر سکو گے, چپ نہیں رہ سکو گے, کچھ نہ کچھ پوچھو گے. فوراً پکڑ ہو گئی تو حضرت موسى علیہ السلام نے معافی مانگی اور معافی مانگ کر کہنے لگے, حضرت بھول ہو گئی, معاف کر دو, اللہ کے نبی ہے اور یقیناً خضر علیہ السلام کے مقابلے میں درجہ موسیٰ علیہ السلام کا بڑا ہے, لیکن بھول ہو گئی تو فوراً معافی مانگی. معلوم ہوا کہ بڑوں سے بھی غلطی ہو جائے تو معافی مانگ لے رہے, بڑے پن کے غرور میں نہ رہے کہ میں بڑا ہوں میں جیسے چھوٹے سے معافی مانگو, نہیں, فوراً معافی مانگنے کی عادت ڈالو. غلطی غلطی ہے, بڑا کرے چھوٹا کرے, فوراً معافی مانگنے کا مزاج ہونا چاہیے. حضرت موسیٰ علیہ السلام نے فوراً معافی مانگی اور اس سے ایک بات یہ بھی ثابت ہوئی کہ اللہ کے نبیوں سے بھی کچھ نہ کچھ بھول چوک ہو سکتی ہے, لیکن اللہ تعالیٰ نبیوں کی بھول کو باقی نہیں رہنے دیتے, فوراً ٹھیک کروا دیتے ہیں اللہ تعالیٰ. ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے ظہر کی نماز میں 5 رکعت پڑھا دی, غلطی ہو گئی, فوراً اللہ کی طرف سے اصلاح بھی ہو گئی کہ آج نماز میں غلطی ہو گئی. تو حضرت موسیٰ علیہ السلام نے معافی مانگی, نبی کریم صلی اللہ علیہ وسلم نے یہاں رک کے ارشاد فرمایا کہ موسیٰ علیہ السلام سے واقعتاً یہ پہلی مرتبہ بھول ہو گئی اور بھول نے بول دیا, آگے دوسری مرتبہ بھی بولیں گے وہ بطور شرط, پھر تیسری مرتبہ بھی موسیٰ علیہ السلام بولیں گے دل قصد الگ ہونے کے واسطے. اب کشتی آگے چلے چل رہی ہے, اتنے میں ایک عجیب بات ہو گئی, کیا بات ہوئی؟ قال وجاء عصفور فوقع على حرف السفینة فنقر في البحر نقرا فقال له الخضر ما علمي وعلمك من علم الله الا مثل ما نقص هذا العصفور من هذا البحر ثم خرج من السفينة. ایک چڑیا آئی, چھوٹی سی چڑیا دریا کے بیچ میں, اور کشتی کے کنارے کے اوپر آ کے چڑیا بیٹھی. دیکھو خدا کی شان, دیکھو اللہ اپنے نبیوں کی کیسی تربیت کرتے ہیں, اور اس چڑیا نے دریا میں چونچ ماری, چونچ مار کے اس نے پانی لیا, ایک مرتبہ مارا یا دو مرتبہ مارا اور پانی لیا, اور پانی لینے کے بعد وہ چڑیا اڑ گئی. تو حضرت خضر علیہ السلام حضرت موسیٰ کو کہہ رہے, موسیٰ دیکھا تم نے اس چڑیا نے جو پانی لیا اپنی چونچ میں, کتنا پانی آ سکتا ہے, معمولی ایک قطرہ. حضرت خضر علیہ السلام نے کہا, اے موسیٰ میرا علم تمہارا علم دونوں مل جاوے، بلکہ یوں کہو تمام نبیوں کا تمام فرشتوں کا علم مل جاوے، جمع ہو جاوے، سب مخلوق کا علم جمع ہو جاوے، تو بھی اللہ کے علم کے مقابلے میں اتنا ہے جتنا چڑیا کی چونچ میں آنے والا پانی. اللہ کا علم کتنا جیسے سمندر، اور انسان کا، نبیوں کا، فرشتوں کا علم کتنا جتنا ایک چڑیا کی چونچ میں پانی آنے. امام المحدثین حضرت علامہ کشمیری رحمۃ اللہ علیہ نے اس کی شرح میں لکھا ہے کہ یہ تو حضرت خضر نے سمجھانے کے لیے مثال دی، ورنہ چڑیا کا پانی اور دریا کا پانی کوئی نہ کوئی ناپ ہو سکتا ہے. آپ یہ کہہ سکتے ہو کہ دریا کے اندر 100 کروڑ قطرے پانی ہیں، 1,00,000 کروڑ قطرے پانی ہیں چڑیا کے قطرے کے مقابلے میں، لیکن حقیقت بات یہ ہے کہ اللہ کا علم اور انسانوں کے علم میں کوئی تقابل نہیں ہو سکتا، کوئی کمپیریزن نہیں ہو سکتا، ایسا اللہ کا علم ہے. بہرحال دونوں کشتی میں بیٹھ کر ایک منزل پر کشتی شروع کی اور دونوں اتر گئے کشتی میں سے، حضرت خضر بھی اترے، حضرت موسیٰ بھی اترے، اور پھر دونوں نکل کر کے چلنے لگے. ثم خرجا من السفینہ فبینما هما یمشیان علی الساحل اذ ابصر الخضر غلاما یلعب مع الغلمان فاخذ الخضر راسه بیده فاقتلعه بيده فقتله فقال له موسى أقتلت نفسا ذاتية لغير نفس لقد جئت شيئا نكرا قال ألم أقل لك إنما لن تستطيع معي صبرا قال هذا أشد من الأولى قال إن سألتك عن شيء بعدها فلا تصاحبني قد بلغت من لدني عذرا فانطلقا. کشتی سے نکل کر دونوں چلنے لگے، اتنے میں دیکھا ایک جگہ بہت سارے بچے کھیل رہے. یہ باتیں آپ کو ذہن میں یاد رکھنی پڑے گی تو آگے کی ساری حقیقتیں سمجھ میں آئے گی. بہت سارے بچے کھیل رہے تھے. حضرت خضر علیہ السلام ایک بچے کے پاس گئے، بہت خوبصورت بچہ، گورا گورا، ذہین، ہوشیار، کلیور، چیلنج لڑکا. اس لڑکے کا نام تھا جیسور. اس لڑکے کو حضرت خضر نے پکڑا. سب بچے مزے سے کھیل رہے ہیں، ایک بچے کو پکڑا، یہ خوبصورت ذہین چیلنج بچے کو، اور پکڑ کر کے حضرت خضر نے کیا کیا، اس کی گردن پکڑی اور یہ سینے والا حصہ پکڑا اور یہ گردن کو گول گول گرانا چالو کیا. اب آدمی کی گردن کو گول گرا ہوئے تو کیا اور کچھ کیا ہے، تو گردن کو گول پھرا کے حضرت خضر نے وہ بچے کی گردن توڑ ڈالی پوری، اور پتھر لے کر اس کا سر کچل دیا اور مار ڈالا اس بچے کا. عجیب بات تو ہے، خضر یہ کیا کر رہے ہو، ایک بے قصور بچہ جو کھیل رہا ہے اس کو پکڑ کر کے اس کی گردن پھرا کر کے الگ کر کے پتھر مار کے کچل کر کے مار ڈالا اس بچے کو. اب تو موسیٰ علیہ السلام کہاں صبر کر سکتے ہیں، لیکن یہ تو پہلے کشتے سے زیادہ ڈینجر کس کا ہو گیا، پہلے میں تو پاٹیا ہی توڑا تھا اور یہاں سے ایک انسان کا سر توڑ دیا اور قتل ہی کر ڈالا، تو حضرت موسیٰ کہاں چپ رہ سکتے تھے. اس لیے پہلے سے زیادہ اسٹرکٹ ورڈ، سخت الفاظ میں حضرت موسیٰ علیہ السلام بولے، قال الم اقل لک، لام اور کاف کو زیادہ کر کے. تو حضرت موسیٰ علیہ السلام کہنے لگے، خضر ایک نابالغ بچے کو جو شریعت کے احکام کا مکلف بھی نہیں، بے قصور بچے کو، پاک صاف بچے کو تم نے بلا وجہ قتل کر ڈالا، یہ کیا کیا؟ تو حضرت خضر علیہ السلام نے اتنی سختی سے، ناراضگی میں جواب دیا لقب کے ساتھ، موسیٰ پہلے ہی کہا تھا تم کو कि तुम हमारे साथ रह के सबर नहीं कर सकोगे, क्यों बोल रहे हो बीच के अंदर? उस्ताद है, एक मरतबा जरा नरमी से बोले, दूसरी मरतबा जरा सख्त लहजे के अंदर बोले। मूसा मना किया था, फिर क्यों बोल रहे हो तुम? कहा हजरत दो तो मेरी गलती हो गई, पहली मरतबा फांसी पर बोला, दूसरी मरतबा आपने बच्चे को मार डाला इसलिए मैं बोला। हजरत अब एक चांस मुझे दे दो, दो गलती तो मेरी हो गई है, एक चांस और दे दो मुझे कि आइंदा मैं रहूंगा सबर से, लेकिन आइंदा जो अगर मैं बोलूं तो फिर तुम मुझे जो है अपने से अलग कर देना, मुझे अपने साथ रहने मत देना, लेकिन एक चांस हजरत और दे दो, दो गलती हुई है किसी तक का मुझे चांस दे दो। हजरत खजीर बड़े नरम दिल आदमी से कहा ठीक है मूसा चलो, कद भलक तमिल लगुनी उजरा فانطلقا حتى إذا أتيا أهل قرية استطعما أهلها فأبوا أن يضيفوهما فوجدا فيها جدارا يريد أن ينقض قال ما علم، فقام الخليل فأقامه بيده فقال موسى قوم أتيناهم فلم يطعمونا ولم يضيفونا ولو لو شئت لاتخذت عليه أجرا قال هذا فراق بيني وبينك إلى قوله ذلك تأويل ما لم تستطع عليه صبرا فقال رسول الله صلى الله عليه وسلم وجدنا أن موسى كان صبر حتى يقص الله علينا من خبره ما دو مرتبة هو بيان आगे चले बच्चे का मर्डर कर गए। आगे चले तो एक बस्ती में पहुंचे, एक शहर में। ये कौन सा शहर था? तो इंताकिया था या अजरबैजान था या इका था या उंदलुस का कोई शहर था, वहां ये दो हजरात पहुंचे। और वो शहर कैसा था? बकरियों की आबादी थी, बाद जमीनों में तासीर होती है बकरी की, और बाहर जमीनों की तासीर सहावत की होती है। आप मदीना वालों की सहावत देख लो, क्या सहावत अल्लाह ने उनको अता फरमाई है। रमजान में 20-25 लाख उमरा करने वाले होते हैं, सबकी इफ्तारी सरकारी तौर पर नहीं होती, मक्का मदीना के सभी लोग सहावत की इफ्तार करवाते हैं। और वो कैसी सहावत आप जानते हैं, जिन्होंने देखा है वो जानते हैं, खिलाना भी और वो भी मोहब्बत से। तो बाज जमीनों में तासीर होती है सहावत की, और बाज जमीन के रहने वाले बकील मक्खी चूस हुआ करते। तो ये दोनों नबी अल्लाह के पहुंचे ऐसी जमीन में जहाँ बकील लोग रहते थे। अब उस जमाने में था होटल नहीं, मोटेल नहीं, गेस्ट हाउस नहीं, रेस्ट हाउस नहीं, रेस्टोरेंट नहीं, लारी नहीं, ढाबा नहीं, ऐसा जमाना। तो परदेसी आदमी आ रहे तो खाना का खावे बेचारा। इसीलिए हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो आदमी अल्लाह और कयामत के दिन पर ईमान लाता हो वो अपने मेहमान का इकराम करे। हदीस में अल्लाह के ईमान का वास्ता दिया, कयामत का वास्ता दिया, और फरमाया जो अपने ईमान अपने मोमिन या मेहमान का इकराम करवाने वाले मेहमान का फलिक्रीम गईफा। ये बहुत बड़ी चीज है कि हम आने वाले मेहमानों का इकराम करें। मस्जिद में कोई जमात आई हो, चंदा करने वाले सफीर आए हो, मुसाफिर आए हो, तो उनका इकराम करना चाहिए, खिलाना चाहिए। मस्जिद में एक तरफ उनको सोने का इंतजाम कर देना चाहिए, इकराम होना चाहिए। उसके लिए जो एजेंसी वगैरह लेनी हो ताकि करनी हो कर लेने की, जो जरूरी कार्रवाई हो, लेकिन इकराम मेहमान का होना चाहिए। अब इस बस्ती के लोग कैसे बकरू? एक तो परदेशी मुसाफिर तीन आए, उनका खुद इकराम करना चाहिए, नहीं किया। और दोनों अल्लाह के नबी, चेहरा ऐसा नूरानी नूर से टपकता हुआ, नूरानी चेहरे से उठकर भी इकराम करते, फिर भी इकराम नहीं किया। तो इन दोनों को इतनी भूख लगी थी, जो उन्होंने सामने से बस्ती वालों को कहा भाई खाना खिलाओ रोटी दो, तो कैसे बकरी के साफ मना कर दिया, हजरत खजीर को भी हजरत मूसा को भी हम रोटी नहीं खिलाते। अल्लाह ऐसी बकरी से हमारी हिफाजत करना, मेहमान का हक, अल्लाह के नबियों का हक, सामने सवाल कर रहे हैं उसका हक, लेकिन फिर भी खिलाया नहीं, मना कर दिया। क्या करते बेचारे दोनों अल्लाह से नबी। शहर में एक बड़ी दीवार थी, बहुत लंबी दीवार, 50 हाथ तो उसकी चौड़ाई थी और 100-150 हाथ उसकी ऊंचाई, 50 हाथ चौड़ाई 200 हाथ ऊंचाई, और करीब करीब जो है 500 जीरा लंबाई, इतनी बड़ी दीवार। और वो दीवार कैसी थी, वो झुकी हुई थी, यानी अभी टूटे अभी टूटे अभी टूटे ऐसी हो गई थी। शहर वाले बेचारे डरते डरते उसके नीचे से गुजर जा रहे हैं। हजरत खजीर अलैहिस्सलाम ने देखा कि अरे इतनी बड़ी दीवार है, झुकी हुई है, कभी गिरेगी, लोग दब जाएंगे, मर जाएंगे। तो फौरन हजरत खजीर अलैहिस्सलाम काम करने लग गए और मेहनत करके मजदूरी करके वो दीवार ठीक कर दी। ये सीखने की चीज है हजरत खजीर से कि इंसानों को जो चीज नुकसान पहुंचाती हो उसको कोई कहे के ना कहे, हम उस नुकसान को दूर करने की मेहनत करें। इसलिए हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रास्ते में कोई तकलीफ देने वाली चीज गिरी पड़ी हो उसको हटाओ, ये ईमान का तकाजा है, ईमान का तकाजा है तकलीफ देने वाली चीजों को रास्ते से हटाना। मैंने एक दिन देखा, आमतौर पर बहुत से लोग अमल करने चलते हुए रास्ते में कोई चीली आ गई, पत्थर आ गया, हटाने का। लेकिन एक दिन हाईवे पर देखा एक आदमी को फुल स्पीड में जा रहे, गाड़ी साइड से रुकवाई और बीच में वो टायर की कोई चीज गिरी हुई थी, उतर के बाकायदा उसको हटाई कि वो कोई बेचारे की गाड़ी में फंस कर एक्सीडेंट न हो जाए। मैंने कहा ये है जो हुजूर ने इरशाद फरमाया रास्ते से तकलीफ देने वाली चीज को दूर करना। तो हजरत खजीर ने दीवार ठीक कर दी मुफ्त में। अब हजरत मूसा अलैहिस्सलाम से सबर नहीं हुआ और कहने लगे खजीर इस बस्ती वालों ने खाना नहीं खिलाया, हमको भूखा प्यासा रखा, हमने मांगा फिर भी नहीं दिया और तुमने मुफ्त में उनकी दीवार बना दी, कम से कम रोटी तो मांग दे। उसने रहा गया हजरत मूसा अलैहिस्सलाम से, तो फौरन हजरत खजीर ने हुक्म दे दिया आज से तुम अलग मैं अलग, आज से खत्म, बस बहुत हो गया, तुमको एक मरतबा माफ किया, दो मरतबा माफ कर दिया, तीन मरतबा हो गया, तीन गलती हो गई, अब आज से अलग, बस अब पूरी बात जो तीनों किस्से में है वो बता के भेजूंगा, ऐसे नहीं भेजूंगा। हजरत खजीर वादा पूरा कर रहे हैं। लेकिन यहाँ बुखारी शरीफ की हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया काश के हजरत मूसा और सबर करते तो हमको अल्लाह के गैबी निजाम की बहुत सारी बातें जानने को मिलती, कि खुदा का गैबी निजाम कैसा होता है और तकनीकी निजाम क्या होता है, इस दुनिया के पीछे जो बातें चल रही है वो हमको सीखने को मिलती, काश के मूसा अलैहिस्सलाम सबर करते। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया। चुनांचे हजरत खजीर रज़ी अलैहि सलाम ने तीनों की तीनों बातों के राज हजरत मूसा अलैहि सलाम को बतलाए। तो आगे वाली हदीस इंशाल्लाह आइंदा मजलिस के अंदर आपको अर्ज करेंगे। अल्लाह ताला हम सबको हदीस के अनवार और बरकत से मालामाल फरमाए। इस बात में अर्ज कर दूं, गुज़िश्ता पहली मजलिस के अंदर हजरत मूसा अलैहिस्सलाम की वो मछली का तस्करा आया था, तो जो निशानी अल्लाह ताला की तरफ से रखी गई थी कि मछली साथ ले जाओ, जाओ मछली जिंदा हो जाए और दरिया में चली जाए, वहीं हमारा बंदा खजूर होगा। तो हजरत मूसा अलैहिस्सलाम ने वो मछली अपने साथ ले ली फ्राई करके जंजीर में, उसको खाते भी थे
اور پھر جاؤ پتھر کے پاس کوئے تھے جہاں آب حیات کا چشمہ تھا, اس کے پانی کا ایک کترا اوڑ کے مچھلی کو لگا اور مچھلی زندہ ہو کر کے دریا میں چلی گئی سرنگ بنا کر. امام ابن کثیر رحمت اللہ علیہ نے لکھا ہے کہ وہ سرنگ اتنی بنائی تھی مچھلی نے, بس اتنی, یہ دو انگلی اور انگوٹھا ملا اتنی سرنگ بنا کے وہ مچھلی پانی میں گئی اور پورا پانی پتھر ہو گیا گول گول کے اندر. اور جب حضرت موسیٰ علیہ السلام 24 گھنٹے کے بعد واپس آئے سفر سے لوٹ کر کے, تو ابن کثیر نے یہ نقل کیا ہے کہ آپ اپنی لکڑی کے سہارے سے آگے چلے تو وہ مچھلی زندہ ہو گئی تھی. وہ حضرت موسیٰ علیہ السلام کو ایک جزیرے میں لے گئی آئرلینڈ پر, اور وہاں حضرت خضر علیہ السلام سے ملاقات ہوئی. اب وہ مچھلی کیسی تھی کہ ایک طرف حضرت موسیٰ اور یوسیٰ دونوں کھا چکے تھے, پورا کانٹا سامنے آ گیا تھا, اور دوسری طرف پورا گوشت تھا, یعنی آپ کو پاپلیٹ مچھلی سے تصویر ہوئی تھی, ایک طرف پورا گوشت دوسری طرف کانٹا آ چکا تھا, اور وہ مچھلی زندہ ہو کے چلی گئی. تو ہمارے بڑے بڑے مفسرین یہ لکھتے ہیں کہ وہ جو مچھلی زندہ ہو کے پانی میں چلی گئی تو اللہ تعالیٰ نے اس کی نسل کو قیامت تک کے لیے ایسا ہی بنا دیا. آج تک وہ مچھلی ہے دریا میں, اور اسی طرح اس کی نسل چلتی ہے کہ ایک طرف گوشت ہے ہی نہیں, کانٹا ہے, اور دوسری طرف جو ہے پورا گوشت ہے, اور اسی طرح ان کے بچے ہوتے ہیں, نسل ہوتی ہے. ہزاروں لاکھوں مچھلی آج تک ایسی ہو گئی ہوگی حضرت خضر اور موسیٰ کے زمانے سے, لیکن وہ ایسی ہوتی ہے, ایک طرف کانٹا ایک طرف پورا گوشت. اللہ کی عظیم و غریب قدرت, اور اللہ تعالیٰ کا شکر ادا کرتے ہوئے بتلاؤ میں آپ کو دنیا میں 2-3 جگہ کے اوپر ایسی مچھلی دیکھی الحمدللہ, اور اللہ کے فضل سے کھائی ہوئی دین کی برکت ہے. پہلی مرتبہ جب یہ سینچری بدل رہی تھی 1999 ختم ہوا اور 2000 شروع ہوا تو رمضان کا مہینہ تھا, اس وقت میں رمضان میں سینٹرل امریکہ کے ملک پاناما میں تھا. رمضان میں تو عید کے بعد لوگ وہاں سمندر پر لے گئے, تو ایک ساتھی وہ مچھلی لے کر آئے کہ وہی مچھلی ہے, یہاں یہودی لوگ یہ مچھلی جس دن مارکیٹ میں آتی ہے کبھی کبھی آتی ہے, تو کہا یہودی لوگ اس کو لینے کے لیے دوڑتے ہیں کیونکہ اس کی نسبت موسیٰ علیہ السلام سے ہے, اور یہ لوگ موسیٰ علیہ السلام کی طرف ان کو اپنا نبی مانتے ہیں, اسی لیے دوڑتے ہیں اس مچھلی کو خریدتے ہیں. اور کہا کہ وہ $50 کے اندر ایک مچھلی بکتی ہے, $50 ملتی نہیں ملتی, دوسری مچھلی $10 میں تھی, 5 گنا زیادہ ملتی. پھر دوسرے سال میں سبزی الحمد للہ کھائی, ابھی 1-2 سال پہلے مصر جانا ہوا تو اسکندریہ میں جو اس کا شہر ہے وہاں بھی یہ مچھلی دیکھی, تو آج تک اس مچھلی کی نسل دنیا میں موجود ہے, اور بالکل ویسی, ایک طرف پورا کانٹا اور ایک طرف گوشت, اور اسی حال میں دریا سے اس کو نکالا جاتا ہے. اللہ کی کیسی عجیب و غریب قدرت, اللہ ہمیں اپنی قدرت کاملہ پر ایمان و یقین عطا کرے. جو اس سے